Ujialo falsa, ujialo falsa, ujialo falsa,
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 ujialo falsa.
उज्यालो फल्चामा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। सोमबार हामी उज्यालो फल्चा कुनै ठाउँमा बसेर सुख दुःखका कुरा गर्दै उज्यालो फल्चा सञ्चालन गर्छौं। उज्यालो फल्चा काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण हुन्छ। आज चाहिँ म बाटोमा हिँड्दै गर्दा सड़क सफा गर्ने महिला श्रमिक साथीहरूलाई भेटे। त्यसपछि उहाँहरूसँग दुःख सुखको कुरा गर्न मन लाग्यो। उहाँहरू काम गर्दै हुनुहुन्छ, कसैले बढार्दै हुनुहुन्छ, कसैले थोर तलाउँदै हुनुहुन्छ, थकाइ मार्दै नै हुनुहुन्छ, काम गर्दै नै हुनुहुन्छ। उहाँहरूसँग दुःख सुखको कुरा गर्नु पर्यो। एकजना दिदी हुनुहुन्छ। दिदी नमस्कार।
नमस्कार।
तपाईँको शुभ नाम?
मेरो नाम प्रमिला प्रधान।
प्रमिला प्रधान, कहाँ नि हजुरको घर चाहिँ?
काभ्रे।
काभ्रे, काभ्रेको कहाँ?
काभ्रे कोसिपारी।
ए, अनि के काम गर्नुहुन्छ नि काठमाडौँ बसेर? घाँस काट्ने हुने सडक पेटीको। नाली सोर्ने। अनि तपाईँहरू कति राम्रो सडक चिटिक्क बार्नुहुन्छ, भोलिपल्ट उति हेरे फेरि फोहोर हुन्छ। कस्तो लाग्छ आफूले सफा गरे सडक चाहिँ फोहोर भए देख्दा? किन न बोल्नु न बोल्नु। कति भयो नि तपाईँले यहाँ काम गरेको?
चार वर्ष भयो।
चार वर्ष भयो। ए होइन, पढार्नु पढार्नु केही हुन्न, तपाईँहरू त धुलो सहनुहुन्छ, मलाई पनि त के भन्छ र। अनि तपाईँले चिटिक्क पार्नुहुन्छ यति, यो कति राम्रो बनाउनु भयो अहिले सडक पेटी, होइन? अब भोलि यहाँ फेरि उस्तै धुलो हुन्छ, होइन? त्यस्तो त्यो देख्दा कस्तो लाग्छ? नराम्रो लाग्छ, होइन? कति गाह्रो हुन्छ नि यो काम दिदी, धुलो सफा गर्ने, फोहोर सफा गर्ने?
गाह्रो त भइहाल्छ नि। धुलो हिलो।
हजुर। अनि हामी उज्यालो फल्चामा चाहिँ हाम्रो स्वास्थ्य भन्ने एउटा सामग्री छ कि, हामी डाक्टरसँग कुरा गर्छौँ, होइन? तपाईँको चाहिँ कुनै समस्या छ, यो विषयमा कुरा गर्दै हुन्थ्यो भन्नुहुन्छ भने हामी एकजना डाक्टरसँग कुरा गर्छौँ। के विषयमा कुरा गर्ने होला आज? ल भन्नुहोस् त, यसो गरौँ त, यो धुवा धुलोमा चाहिँ काम गर्दाखेरि के कुरामा ख्याल गर्ने भनेर एकजना डाक्टरसँग कुरा गरौँ नि त, हुन्छ? ल, तपाईँले एकदम धन्यवाद। हामी डाक्टरसँग चाहिँ तपाईँहरू जस्तो जुन सडकमा धुलो धुवामा बसेर काम गर्नुहुन्छ, के कुरामा ख्याल गर्ने, यस्तो कसरी बस्ने धुवा धुलोको असरबाट भनेर एकजना डाक्टरसँग कुरा गर्छौँ। तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद।
हाम्रो स्वास्थ्य,
हाम्रो स्वास्थ्य।
उज्यालो फल्चाको हाम्रो स्वास्थ्यमा यतिखेर हामीसँग हुनुहुन्छ छाती तथा सघन कक्ष विज्ञ प्राध्यापक डाक्टर सुबोध सागर ढकाल। डाक्टर साहब, तपाईँलाई स्वागत छ उज्यालो फल्चामा।
धन्यवाद।
आज हामीले सडकमा काम गर्ने श्रमिक महिला दिदीहरूसँग बसेर उज्यालो फल्चा सञ्चालन गरिरहेका छौँ। उहाँहरू सडकमा काम गर्नुहुन्छ, धुलो धुवाँ हुन्छ, यो धुलो धुवाँमा काम गर्दाखेरि के कुरामा ध्यान दिनुपर्ला भनेर उहाँहरूलाई मैले यो विषयमा कुरा गरौँ त आजको स्वास्थ्यमा भन्दा हुन्छ भन्नुभयो। त्यही भएर उहाँहरूलाई सम्बोधन गर्ने गरी यो धुवाँ धुलोमा काम गर्दाखेरि के कुरामा ख्याल गर्नुपर्छ भनिदिनुहोस् न।
यो तपाईँको यो प्रोग्राम एकदम जायज छ, किनकि प्रत्येक वर्ष 40 लाख मान्छे मर्ने गर्छन् कि अल्प मृत्युमा, यही आउटडोर पोल्युसन भनिन्छ नि, जस्तै बाहिर गर्ने काम गर्ने मान्छेहरू हुन्छन्, उनीहरूले चाहिँ राम्रो किसिमले आफूलाई प्रोटेक्ट नगरे भएर त्यसले गर्दाखेरि चाहिँ छाती मुटुको रोगले गर्दाखेरि अल्प आयुमै मृत्यु हुने हुन्छ। अब यसरी बाहिर काम गर्ने मान्छेहरूमा सबभन्दा गर्नुपर्ने भनेको त, उहाँहरूले सबभन्दा गर्न सक्ने भनेको त यो मास्क लगाएर काम गर्नु सबभन्दा राम्रो हुन्छ। अब हामी यसमा मास्कमा पनि अहिले सुन्नुभयो, भर्खर हामीले सुन्न आइरहेछौँ कि N95 मास्क भनेर कोरोनाले गर्दाखेरि, होइन? त्यस्तै यसमा पनि यस्तो यो ढुङ्गा फिट्ने कुट्ने या बढार्ने अनि त्यसपछि सडक बढार्ने जति मान्छेहरू हुन्छ नि, जसले चाहिँ अब यो हाम्रो धुवामा बसेर काम गर्ने मान्छेहरू, त्यस्तोहरूलाई विशेष किसिमको फिल्टर चाहिँ हुन्छ क्या, खासमा मास्क PM2.5 फिल्टर मास्क भनेर भन्छ बाहिर। बाहिर चाहिँ अब विकसित कन्ट्रीहरूमा चाहिँ त्यो प्रोभाइड गर्नै पर्छ, त्यो नगरिकन कामै गर्नु पाइँदैन खासमा। अब त्यसमा चाहिँ 5 लेयरको कटन हुन्छ, त्यो हामी कटन फ्याब्रिक भनेर भन्छौँ, कटनको कपडा, त्यसले चाहिँ उनीहरूलाई सुरक्षित गर्छु क्या यस्तो कामबाट. तर मैले जति पनि यो काठमाडौँमा देखेको छु त्यसो सबैले कि त सर्जिकल मास्क युज गरेको हुन्छ या त आफ्नै लुगाले नाक बेरेको हुन्छ या त त्यो रत्न पार्कमा पाउने बुनेको त्यो कपडाले नाक मुख छोपेको हुन्छ.
मैले कुरा गरिरहनु भएको महिला दिदी बहिनीहरूले पनि झन्डै झन्डै त्यस्तै खालको मास्क लगाइरहनु भएको छ.
हो अब नहुनु भन्दा त त्यो हुनु देश. तर उहाँहरूले जुन कम्पनीको नाममा काम गरिराख्नु भएको छ या जसले काम गरिराख्नु भएको छ उनीहरूले त्यो उपलब्ध गराउनु पर्यो. खासमा हामी कहाँ यस्तो लज आउनु पर्यो कि नियम आउनु पर्यो कि हामी अरू कुरामा यति खर्च गर्छौँ होइन. जस्तो चाहिँ अब हाम्रो सिटी सफा गर्न सहयोग गर्दै हुनुहुन्छ उहाँहरूको हेल्थको चाहिँ हामी त्यति ध्यान दिँदैनौँ कि खासमा. त्यही भएर सम्बन्ध निकायले चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा हो. अहिले ब्रुमर भनेर अब त्यो बाटोभरि सफा गर्दै हिँडिन्छ त्यो राम्रो कुरा हो. तर जो धेरै जस्तो ठाउँमा त अहिले पनि बढार्ने नै गरिन्छ नि सडकहरूमा. अनि उहाँहरूले मैले देख्छु उहाँहरूले कि त्यो पल्लुले छोपेका हुनुहुन्छ कि आफ्नै त्यो सलवार कुर्ताको माथिको त्यसले छोपेको छोपेर गर्ने गर्नुहुन्छ क्या. त्यसले चाहिँ केही पनि सहायता गर्नेवाला छैन खासमा.
हजुर जो एउटा कुरा त तपाईँले भन्नुभयो यो मास्क लगाऊ अनि अरू अरू कुरामा चाहिँ जस्तो अब
अरू कुरामा एकदम इम्पोर्टेन्ट कुरा अहिले के छ भने खासमा काठमाडौँमा अहिले के देखाएको छ भने 5 बजेदेखि 8 बजेसम्म पोल्युसनको मात्रा एकदमै बढी छ. अब डब्लुएचले एउटा मापदण्ड राखेको हुन्छ. हुन त हाम्रो काठमाडौँमा 24 घन्टा त्यो मापदण्डभन्दा 10 गुणा बढीको पोल्युसन छ काठमाडौँमा. अस्ति सुनिहाल्नुभयो जनवरी 3 के भयो काठमाडौँमा भनेर होइन. त्यो बस्नै नहुने किसिमको पोल्युसन थियो त्यो दिन. त्यही पनि हाम्रो बोल्नुपर्ने मान्छेहरू त्यति बोल्नु भएन त्यसमा. हामी अर्कैमा बिजी हुन्छौँ कि खासमा. हामी बढी पोलिटिक्समै बिजी भयौँ त्यसले गर्दाखेरि यतातिर हामीले अलिक ध्यान दिन सकेका छैनौँ जस्तो स्वास्थ्य क्षेत्रमा. अब त्यसले गर्दाखेरि अब उहाँहरूले गर्ने भनेको चाहिँ 5 बजेदेखि 8 बजेसम्म उहाँहरूलाई काममा लाउनु हुन्छ कि खासमा. मैले देखेँ सबभन्दा एक नम्बर कुरा किनकि 8 बजेपछि पोल्युसन कम हुँदै जान्छ 3 बजेसम्म फेरि 3 बजेपछि अनि पोल्युसन फेरि बढ्दै जाने देखिन्छ कि काठमाडौँमा. त्यही भएर त म उहाँहरूलाई मात्रै होइन यो मर्निङ वाक गर्ने मान्छेहरूलाई पनि यो 5 देखि 8 चाहिँ बाहिर मर्निङ वाक गर्दा बढी फाइदा भन्दा बेफाइदा नै हुन्छ.
बिहान 5 देखि 8 गर्नुभयो
5 देखि 8 बजेसम्म हामी घाम लागेपछि भन्छौँ. घाम लागेपछि डेफिनेटली पोल्युसन बिस्तारै मात्रामा घट्दै जान्छ. त्यही भएर घाम लागेपछि हिँड्नु पनि उपयुक्त नै हुन्छ. तर अहिलेको यो जाडोको समयमा 5 देखि 8 जुन बिहान सबभन्दा बढी सफाइ गरिन्छ नि बाहिर काम गर्नेहरू पनि त्यही बेलामा देखिन्छ. त्यो चाहिँ त्यति राम्रो होइन खासमा. एउटा कुरा यो. अर्को कुरा चाहिँ उहाँहरूले चाहिँ प्रोटेक्टिभ गियर लगाएर गर्नु पऱ्यो. आँखामा केही किसिमको लाउनु पऱ्यो होइन. त्यो सफा गर्ने गगल्सहरू पाइन्छ. सिम्पल गगल्स हो. त्यसलाई फेरि रियुज गर्न सकिन्छ. मैले जस्तो अहिलेको तपाईँहरूलाई त्यो फिल्टर भने नि मास्क फिल्टर्स भनेर त्यो पनि एकचोटि लगाएर धोएर फेरि युज गर्न सकिन्छ. के गरी बिहार मात्रै युज गर्ने हो भने त त्यसलाई त 1 महिनासम्म इन्टरमिडियन्टली युज गर्न सकिन्छ क्या. त्यही भएर त्यति महँगो पनि पर्न आउँदैन क्या खासमा.
अब यो चाहिँ सम्बन्धित निकायले नै यसमा ध्यान दिनु पर्यो. जसले काम लगाउने हो उहाँहरूले पनि ध्यान दिनुपर्ने कुरा गर्नुभयो. अर्को चाहिँ सफाइको कुरा पनि महत्त्वपूर्ण होला. काम गरेर घर गइसकेपछि सफामा ध्यान दिनु, सरसफाइमा ध्यान दिने
होइन. हामी धेरै जस्तो पोल्युसन भन्नु सायद आउटडोर पोल्युसनको मात्रै कुरा गर्छौँ. इन्डोर पोल्युसन पनि त्यत्तिकै इम्पोर्टेन्ट छ. हाम्रो धेरै जस्तो घरमा 90% घरमा बिहानै धुप बल्छ, बाटेको धुप बल्छ होइन. त्यसपछि पूजा गर्दाखेरि अनेक किसिमका क्यान्डल्सहरू बल्छन्. त्यो पनि घरको लागि एकदमै ठुलो पोल्युसन हो.
यसो गरौँला, अब यो घरभित्र हुने प्रदूषणको विषयमा हामी फेरि पछि कुरा गरौँला. अहिले चाहिँ आज हामीले श्रमिक महिला दिदी बहिनीहरूसँग कुरा गरिरहेको कारणले गर्दाखेरि उहाँहरूले बाहिर काम गर्दाखेरि चाहिँ घर गइसकेपछि सरसफाइमा ध्यान दिउँ, मास्क लगाऊ, त्यसपछि सुरक्षाको हिसाबले एउटा समयमा ध्यान दिउँ जसले काम लगाएको हो भन्ने कुरा तपाईँले गर्नुभयो. यसमा अरू कुरा केही थप्नुहुन्छ?
अरू कुरा थप्नु भनेको यसमा चाहिँ अब उहाँले खानाबाट पनि पोल्युसनलाई घटाउन सकिन्छ कि खासमा. एउटा राम्रो कुरा भन्दाखेरि जस्तै भिटामिन बी, हामी फिस ओयल भन्छौँ नि धेरैले सोध्न आउनुहुन्छ त्यो ओमेगा 3 फ्याटी एसिड भनेको के हो भनेर. अहिले भर्खर रिसर्च भइरहेकोमा के देखिन्छ भने भिटामिन बी, सी र ई खानामा बढायो भने चाहिँ त्यसले पनि त्यो अक्सिडेटिभ स्ट्रेस भन्छ, त्यसको नेपाली नामाकरण त छैन खासमा, तर अक्सिडेटिभ स्ट्रेस भन्ने घटाएर पनि यो पोल्युसनबाट हुने जति किसिमका रोगहरू छन् नि त्यसलाई चाहिँ कम गर्न सकिन्छ भनेर भन्न सकिन्छ क्या. अनि एक त व्यक्तिगत सरसफाइको पनि कुरा आउँछ. जस्तै बाहिर सफा गरेर आइसकेपछि घरमा त्यो लुगा चेन्ज गरेर चाहिँ बस्दाखेरि पनि त्यसले पनि पोल्युसनबाट धेरै मात्रामा सहयोग हुने हुन्छ.
हुन्छ डाक्टर सुबोध सागर ढकालजी, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
थ्याङ्क यू.
तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। आज हामी उज्यालो फल्चा सडक सफा गर्ने श्रमिक मजदुर दिदीहरूसँग बसेर कुरा गरिरहेका छौँ। अघि भर्खर मैले प्रमिला प्रधान दिदीसँग कुरा गरेँ र उहाँको अनुरोधमा एकजना डाक्टरसँग हामीले कुरा गऱ्यौँ हाम्रो स्वास्थ्यमा, जसले चाहिँ जो श्रमिकहरू धुवा धुलोमा काम गर्नुहुन्छ, धुवा धुलोको असर कस्तो हुन्छ, त्यसबाट कसरी बस्ने भनेर डाक्टरसँग कुरा गऱ्यौँ। डाक्टरलाई धेरै धेरै धन्यवाद। अब चाहिँ अर्को दिदी हुनुहुन्छ जो उहाँ पनि सडक सफा गर्ने काम गर्नुहुन्छ। दिदी तपाईँलाई नमस्कार।
नमस्कार।
तपाईँको नाम?
मेरो नाम पटना तामाङ।
पटना तामाङ? पटना तामाङ,
पटना तामाङ।
घर कहाँ तपाईँको?
रामेछाप।
रामेछाप। कति भयो यो सडक बसेर काम गर्न थाल्नु भएको?
मैले 13 वर्ष भयो।
13 वर्ष भयो। अनि के काम गर्नुपर्छ?
काम गर्दा नाली सोर्नी, बढार्ने, ढल खोल्ने,
हजुर,
बढार्ने, घाँस काट्ने,
त्यो पिच गर्दाखेरि पनि काम गर्नुपर्छ?
पिच गर्दाखेरि चाहिँ पर्दैन।
ए, तपाईँहरू काम चाहिँ पिच भइसकेका सडक चाहिँ फोहोर भयो भने, झार उम्रियो भने त्यसको सफा गर्ने काम गर्छ?
सफा गर्ने, ढल थुन्यो भने ढल खोल्ने, अनि जालीहरू खोल्ने,
हजुर,
अनि पुलको मुखहरू, अनि बढार्ने, थुप्रोहरूलाई फाल्ने, त्यति काम।
अनि कति पैसा आउँछ नि?
यहाँ तलब 19,000।
19,000 महिनाको?
महिनाको।
अनि कति घन्टा काम गर्नुपर्छ दिनमा?
दिनमा 8 घन्टा।
8 घन्टा काम गर्नुहुन्छ। अनि एक हप्ताको एक दिन त बिदा होला?
शनिबार, हजुर,
शनिबार चाहिँ बिदा हुन्छ। अनि हरेक दिन कहाँ कहाँ पुग्नुपर्छ यो सफा गर्दै? सडक
सफा गर्दै हामी कहिले मच्छे गाउँ पुग्छौँ, कहिले के अरे कलङ्की उता खानकोट, कहिले चोबार, कहिले टेकु।
कतिको सजिलो हो त यो काम?
यो काम त सर गाह्रै छ नि।
हो, के गाह्रो हुन्छ भन्नु त?
धुवा धुलो भन्नु पाइँदैन, काम गर्नु पसिसकेपछि अब कहिले गाडीले हानेर उसाइ, मोटरसाइकल हानेर जान्छ हामीलाई।
हाने नि? तपाईँलाई हाने?
हाने खा, एकचोटि उहाँ काम गर्दा गर्दा हानेर भागिराखेको हुन्छ।
हो र?
हो, उसलाई पनि एकचोटि गाह्रो त गाह्रो।
अनि त्यो मोटरसाइकल समातेन?
भागिहाल्छ। हामीलाई त अलिक हेप्छ होला काम गर्नेहरू भनेर, हामी पनि अब हतार हतार नम्बर टिप्ने होस् हुँदैन, हामीलाई पनि आँपेर बसेर हुन्छ। अनि हान्ने जाने यस्तै त हो नि सर, गाह्रो त
गाह्रो हुन्छ है। अनि तपाईँले अहिलेसम्म काम गर्दाखेरि भोगेका के? अब नाली सफा गर्दा, ढल सफा गर्दा, फोहोर सफा गर्दा त धेरै थोक देख्नुपर्छ होला कि?
देख्नुपर्छ। कुकुर मरेकोहरू अब सोर्नु पर्यो, त्यो त्यो गाडीमा त्यता हिँडिरहेको हुन्छ,
हजुर,
अनि गाडी हिँड्दाखेरि अब त्यो फोहोर त राख्नु भएन नि, त्यो कुकुरहरू फाल्नु पर्छ। गाह्रै छ, गाह्रो त
गाह्रो चाहिँ गाह्रो छ, तैपनि काम गरेर काम त जे होस् एक ठाउँ त गर्न पर्यो,
गर्नु पर्यो आफ्नो जीविका चलाउनको लागि।
तपाईँले अहिले भन्नुभयो नि काम गर्ने मान्छे भनेर हेप्छन् भनेर, अहिले पनि मान्छेले हेप्ने चलन छ?
छ, काम गर्ने हो यस्तो, अब यस्तो काम गर्नेहरू भन्ने अलिकति छ, मान्छेको नजरमा हेर्ने, उहाँहरूको
सम्मान पो गर्नुपर्ने। यस्तो सफा गर्ने मान्छेलाई हेप्ने हो त, होइन त? ल भन्नुहोस् त, सफा गर्ने मान्छे त सबैभन्दा राम्रो मान्छे, यति यस्तो राम्रो काम कसैले गर्छ? फोहोर गर्नेलाई पो हेप्नु पर्ने त, त्यस्तो लाज लाग्दैन तपाईँलाई?
त्यस्तो त खै हामीलाई हेपिरहेको घर हो, हामीलाई त त्यस्तो हेपेको जस्तो लाग्छ।
अरू के कुरा भन्न चाहनुहुन्छ तपाईँ? हाम्रो उज्यालो रेडियोमा तपाईँ बोलिरहनु भएको, धेरैले सुने छन् तपाईँको आवाज, के भन्नुहुन्छ?
के भन्नु खै है,
तपाईँ होइन, तपाईँको कामलाई चाहिँ सम्मान गर्न के गर्यो भने चाहिँ तपाईँलाई राम्रो हुन्थ्यो होला कि?
अब राम्रो त के भन्नु खै, अब हाम्रो कामको लागि त हामीलाई अब थाहै करार थियो, थाहै भए हुन्थ्यो। भोलि हामीलाई अब अहिले उमेर हुँदा त हामी यो रोडमा रहन्छ नि, भोलि उमेर सकेपछि हामी न घरको न घरको हुन्छ, अब हाम्रो आउने केही छैन। भोलि हामी त अब यही काम गरेर भोलि रोग पनि लागिस होइन, थाइरोइड लागिसक्यो होइन, धुवा धुलोमा काम गरेर
ठिक छ। अनि हामीले एकजना डाक्टरसँग कुरा गरे हौ, धुवा धुलोबाट कसरी बस्ने भन्ने कुरो, त्यो चाहिँ तपाईँले रेडियोमा सुनेर तपाईँहरूले मास्क लगाइरहनु भएको एकदम राम्रो, यो मास्कले चाहिँ धुवा धुलोबाट पनि बच्छ, कोरोनाबाट पनि बच्छ, होइन, प्रदूषणबाट पनि बच्छ, मास्क लगाउनु छोड्नु भएन। अनि अर्को कुरा चाहिँ ख्याल गर्नु पर्यो डाक्टरले भने जस्तै, होइन। तपाईँलाई धेरै धेरै धन्यवाद। हामी गीत पनि प्रस्तुत गर्छौँ के दिदी? अब तपाईँ घर रामेछाप भन्नुभयो, होइन, रामेछापका मान्छेलाई त गीत गाउन पनि आउँछ, सुन्न चाहिँ मन लाग्छ,
सुन्न चाहिँ मन लाग्छ।
कुन गीत सुन्ने त आज रेडियोबाट? ल तपाईँलाई जे भन्नुहुन्छ त्यही गीत बजाउँछौँ रेडियोबाट।
के गीत सुन्नु भन्नु?
तपाईँलाई भन्नु न, अहिले चलेको गीत सुन्ने कि पुरानो गीत सुन्ने कि दोहोरी सुन्ने कि?
अब हामीलाई त दोहोरी नै हुन्छ नि, उमेर अनुसार
श्रमिकका कुरा सुन्ने
हुन्छ।
ल, श्रमिकको अधिकारका बारेमा समितिको एउटा गीत सुनौ नि त। ल, तपाईँलाई धेरै धेरै धन्यवाद। पटना तामाङ दिदीको अनुरोधमा हामी एउटा यो श्रमिकको हक अधिकार समितिको एउटा गीत सुन्छौँ, त्यसपछि फेरि उज्यालो फल्चामा अरू दिदीहरूसँग कुरा लिएर आउँछौँ। उज्यालो फल्चा सुन्दै गर्नुहोला।
तिमी देऊ तिम्रा दिन्छु मेरा हातहरू आऊ मिलाऊ हाम्रा हातहरू आऊ मिलाऊ हाम्रा हातहरू न्याय र समानताका लागि न्याय र समानताका लागि आऊ मिलाऊ हाम्रा हातहरू आऊ मिलाऊ हाम्रा
उज्यालो फल्चामा तपाईँलाई फेरि पनि स्वागत छ। अघि भर्खर हामीले रामेछाप्की पटना तामाङ दिदीको कुरा सुन्यौँ, अब अर्को एकजना दिदी हुनुहुन्छ। दिदी तपाईँलाई स्वागत छ, नमस्कार।
नमस्कार।
तपाईँको नाम?
सीता दुलाल।
सीता दुलाल कहाँ नि हजुरको घर?
सिन्धुपाल्चोकको
चौतारा। चौताराबाट काठमाडौँ आउनु भएको कति भयो त? सात आठ वर्ष भयो। सिन्धुपाल्चोकमा पहिला के काम गर्नुहुन्थ्यो, त्यसपछि यहाँ चाहिँ कसरी आइपुग्नु भयो त?
सिन्धुपाल्चोकमा चाहिँ घर खेती गर्थे।
ए, घर खेती भने खेतीपाती काम गर्थे?
आफ्नै घरमा खेतीपाती गर्थे। त्यस पछाडि बच्चा जन्मियो, बच्चा जन्मिएपछि बच्चा पढाउन, राम्रो स्कुलमा पढाउनु भनेर त्यहाँ आएको, दुःख गरेर पढाउँछ।
ए, काठमाडौँमा चाहिँ बच्चा पढाउनु भनेर ल्याउनु भयो, कतिजना नि हजुरका छोरा छोरी?
बाबु दुईजना।
बाबु दुईजनालाई पढाउनु भनेर तपाईँ आउनु भयो काठमाडौँ?
हजुर।
अनि बाबु अहिले कतिमा पढ्छन् बाबुहरू?
बाबु एउटाले 11मा पढ्छ, एउटाले 9मा पढ्छ।
तपाईँ 7-8 वर्ष अगाडि चाहिँ उनीहरूलाई पढाउनु, राम्रो स्कुल खोज्दै आएको होइन, सिन्धुपाल्चोकमा भन्दा काठमाडौँमा राम्रो हुन्छ कि भनेर पढाउन भनेर आउनु भयो। अनि त्यसपछि यहाँ यो सडकमाको काम चाहिँ कसरी पाउनु भयो?
यो सडकमा चाहिँ साथीभाइहरू मार्फत बुझेर पाएको।
ए, बुझेर अनि पाउनुभयो। पहिला के काम गर्नुभयो?
पहिला यहाँ आएर त अर्को होइन, यही नै हो मैले गरेँ।
ए, के यो भने यही सडक सफा गर्ने काम? अनि कसरी गर्नुहुन्छ तपाईँहरू, कतिखेर चाहिँ को हुन्छ त्यसको चाहिँ जिम्मा लिने, अनि कसरी कन्ट्याक्ट गर्ने?
हाम्रो सुपरभाइजर हुनुहुन्छ।
ए, सुपरभाइजरले चाहिँ जहाँ जहाँ जानु जानुपर्छ भन्ने, त्यहाँ त्यहाँ जाने, कहाँ कहाँ जानुहुन्छ त तपाईँहरू?
हाम्रो किर्तिपुर, उता नयाँ बाटो, चोबार, ठुलो भर्याङ, सानो भर्याङ, बाराज्यू,
हजुर,
माछा पोखरीसम्म जानुपर्छ।
हजुर।
अनि यता खानपुरसम्म जानुपर्छ, दक्षिणकालीको छेउछेउसम्म जानुपर्छ।
अनि छोराछोरी कतिमा पढ्ने भयो त?
एउटा 9मा, एउटा 11।
तपाईँले पढाउनु भएको?
हजुर।
के कति खर्च लाग्छ, तपाईँले कति कमाउनुहुन्छ?
म 19,000 कमाउँछु। अनि बच्चाहरू त अब पढ्दैछन्।
कतिमा पढ्दैछन् त नि? 11 र कति भन्नु?
9मा।
अनि पढाइ राम्रो छ?
बाबु ठुलोको चाहिँ ठिकै छ, सानोको त राम्रो।
भनेपछि तपाईँले दुःख गरेर कमाएको पैसाले छोराछोरी पढाउनु भएको, कस्तो लाग्छ? मैले दुःख गरेर चाहिँ होइन, फोहोर उठाउने काम गर्छु, फोहोर सफा गर्ने काम गर्छु, छोराछोरीलाई चाहिँ राम्रो स्कुल पढाएको छु, छोराछोरीले राम्रो पढाएछन् भन्दाखेरि तपाईँलाई कस्तो लाग्छ? गजब लाग्छ, गौरव लाग्छ होइन त? महिलाले पनि त काम गर्न सक्छन्, कमाउन सक्छन् भन्ने कुरा खुसी लाग्छ होइन त दिदी? ल, एकदम राम्रो कुरा गर्नुभयो। दिदीलाई केही के सुन्न मन लाग्यो हाम्रो उज्यालोबाट चाहिँ? गीत सुन्ने कि अर्थ के कुरा सुन्ने?
राम्रा राम्रा कुरा।
यसो गरौँ न, हामी चाहिँ अहिले 7 बजे चाहिँ मिडियामा आज भनेर समाचार सुन्छौँ। ल, तपाईँलाई धेरै धेरै धन्यवाद।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क। अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
मिडियामा आज,
मिडियामा आज,
उज्यालो फल्चाको मिडियामा आजको पहिलो खबर सरकारको 3 वर्षे उपलब्धिसँग सम्बन्धित छ। आज फागुन 3 गते, आजभन्दा 3 वर्ष अगाडि 2074 फागुन 3 गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो र सरकारले यसबीचमा के कस्ता काम गर्यो भनेर चर्चा सुरु भएको छ। प्रधानमन्त्री र मन्त्रीहरूले आफूहरूबाट राम्रो काम भएको दावी गरिरहँदा धेरैले भने सरकारका काममाथि प्रश्न उठाउन थालेका छन्। आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्री र मन्त्रीहरूको दावी छ, तर सरकारका काम चित्तबुझ्दो हुन नसकेको धेरैले भनेका छन्। पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि उहाँले अघि सार्नुभएको राजनीतिक स्थिरताको नारामै धेरैले प्रश्न उठाएका छन्। यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएको धेरैको गुनासो छ। तत्कालीन वाम गठबन्धनले ल्याएको चुनावी घोषणा पत्रमा उल्लेख भएका धेरै काम समेत यसबीचमा शुरू हुन सकेका छैनन्। रेल, पानी जहाज लगायतका महत्वाकांक्षी योजनाहरू पनि घोषणामै सीमित भएका छन्। पानी जहाज कार्यालय भनेर खुलेको छ, तर त्यहाँ चहल पहल छैन, पानी जहाज कार्यालयले केही काम गर्न सकेको छैन। तैपनि सरकारले यसअघि कहिल्यै हुन नसकेको विकास निर्माण र सुशासनको काम भएको दावी गरेको छ र 3 वर्षमा भएको कामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिम्म दरबारबाट ब्रिफ ब्रिफिङ गर्ने तयारी गर्नुभएको छ। फेरि पनि सिंहदरबारकै अर्को प्रसंग, भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व उत्तर र दक्षिण भागको पुननिर्माण सकिएको छ। आन्तरिक साज सजावट समेत सकेर आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ। उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। सिंहदरबारको मूल भवनमा 70 महिनापछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सर्न लागेको हो। करिब 6 वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विक्रम सम्बत 2072 वैशाख 12 गतेपछि देशको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो। सिंहदरबारका 3 भाग प्रबलीकरणका लागि फागुनमा शान्तसम्मको समय भए पनि पहिलो हप्तामै काम सकिएको छ। सिंहदरबार मूल भवनको बगैंचामा दुबो रोप्ने, सरसफाई लगायतका काम पनि सकिएको छ। सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको पालामा बनेको हो। पश्चिम खण्ड विक्रम सम्बत 2030 आगलागीबाट बचेको मौलिक भाग हो। आगलागीबाट उत्तर पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो त्यति बेला, जसको विक्रम सम्बत 2037 पुरानै शैलीमा पुननिर्माण गरिएको थियो। सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विक्रम सम्बत 1960 बनाउन लगाएको ऐतिहासिक तथ्य रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली झण्डै 10 महिनापछि आज सिंहदरबार जाँदै हुनुहुन्छ। भूकम्पका कारण क्षतिग्रस्त बनेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय भवनको मर्मतपछि उद्घाटन गर्न उहाँ सिंहदरबार जान लाग्नु भएको हो। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवनको रेट्रोफिटिङ प्रविधि मार्फत मर्मत सकेको छ। कोरोनाको जोखिमका कारण प्रधानमन्त्रीले बालुवाटारबाट स्पेसमा काम गर्दै आउनु भएको छ। पछिल्लो 1 वर्ष यता उहाँ सरकार सञ्चालनभन्दा पार्टी र गुटका भेट र बैठकमा बढी व्यस्त हुने गरेको भन्दै आलोचना पनि भइरहेको छ। अब सिंहदरबारपछि अरू प्रसंग, COVID-19 कारण अन्तर्राष्ट्रिय उडानको संख्यामा धेरै गिरावट आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति 3 बजेसम्म खुला राख्दै आएको सेवालाई 2.5 घण्टा घटाउने भएको छ। अहिले अन्तर्राष्ट्रिय विमानस्थल बिहान 6 बजेदेखि मध्यरात 3 बजेसम्म 21 घण्टा सञ्चालनमा रहेको छ। अन्तर्राष्ट्रिय उडान संख्या नबढेकाले विमानस्थल व्यवस्थापनले चैत 15 विमानस्थल राति 12:30 बन्द गर्ने निर्णय गरेको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो। यो सँगै मध्य राति काठमाडौँबाट दोहा, दुबई र जापानको नारिता उडान गर्ने कतार एयर, हिमालय एयरलाइन्स, एयर अरेबिया र नेपाल वायु सेवा निगमले आफ्ना रात्रिकालीन उडानको समय सार्नुपर्ने भएको छ। कोरोना महामारी अघि दैनिक 2 तर्फी 80 हारहारी उडान हुँदै आएकोमा अहिले दैनिक 30 हारहारी मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। नेपालसहित 15 देशका 30 वायु सेवाले विभिन्न 21 अन्तर्राष्ट्रिय गन्तव्यका लागि उडान अनुमति लिएका छन्। तर 14 वायु सेवाले नियमित उडान थाली नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले बताउनु भएको छ। अब अर्को प्रसंग, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत 15,000 भन्दा धेरै रोजगारीमा लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। हिजो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालू आर्थिक वर्ष 2077-78 अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरी शंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फागुन 2 गतेसम्म 7,43,164 बेरोजगारको विवरण आएको मध्ये 15,670 रोजगारीमा खटिएको जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यरत 2,00,000 श्रमिकको सामूहिक दुर्घटना बीमा गरिएको पनि बताउनुभयो। यस्तै उहाँले कोषमा 4,18,00,000,000 संकलन भएको पनि जानकारी दिनुभएको छ। अहिलेसम्म 9 देशसँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको र 5 देशसँगको श्रम सम्झौता प्रक्रियामा रहेको उहाँले बताउनुभयो। कोरोनाको कारण विदेशमा रोजगारी गुमाई अलपत्र परेका 127 कामदारलाई उद्धार गरिसकिएको र थप 3 महिला सहित 39 उद्धारका लागि विभिन्न दूतावासमा पत्राचार गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। चौतर्फी आलोचनापछि सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि 2075 दोस्रो संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। कार्यविधि माघ 29 स्वीकृत भई कार्यान्वयनमा आएको हो। सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगार तथा श्रमिकले उठाउँदै आएका माग, चाहना र आकांक्षा सम्बोधन गर्ने उद्देश्यका साथ त्रिपक्षीय छलफल मार्फत कार्यविधिको दोस्रो संशोधन गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर 3 महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट पारिएको छ। अब अर्को खबर, बाँध मर्मतका लागि पानी घटाइएको फेवातालबाट माटो झिकिने भएको छ। तालको सतहमा बर्सिनी माटो थुप्रिने क्रम बढ्दा सतहमा असर परेको भन्दै गण्डकी प्रदेशको उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालयले हिजो यो निर्णय गरेको। चैतभित्र माटो झिकिसक्ने निर्णय गरिएको पर्यटन विकास मन्त्री विकास लम्सालले बताउनुभयो। माटो झिक्ने कामको संयोजन मन्त्रालयको वन वातावरण महाशाखाले गर्नेछ। बाँधदेखि गहिराको चौतारासम्म माटो झिक्ने तयारी गरेका छौं। उहाँले भन्नुभयो यसका लागि 1.5 करोड रुपियाँ खर्च हुन्छ। आजदेखि डिजाइन इस्टिमेट बनाई काम थालिने मन्त्रालयले जनाएको छ। तालबाट निकालिने माटो पार्क वा पैदल मार्गमा प्रयोग गर्ने तयारी भइरहेको छ। अब एउटा ताप्लेजुङको खबर छ। शनिबार उहाँ रातभरि सुत्नु भएन। श्रीजंगा गाउँपालिका 5 पेदाङका पर्वत भण्डारी घरमाथिको जंगलमा लागेको डडेलो आउला र क्षति पुर्याउला भनेर रुँगेर बस्नुभयो। राडी पानीमा भिजाउनुभयो र त्यसकोले घरको धुरी पुरै ढाकिदिनुभयो। बिहान उज्यालो भएपछि एकछिन ढल्किनुभयो। आइतबार दिनभरि स्याउला लिएर जंगलमा पस्नुभयो। आगोलाई छेकेर नियन्त्रण गर्न अग्निरेखा कोर्नुभयो। शनिबार बिहानदेखि दिउँसो 2 बजेसम्म पनि यसै गरी उहाँ खटिनु भएको थियो। गाउँभरिका युवा र वृद्ध समेत भेला भएर आगो निभाउने प्रयास गरेका थिए। पेदाङकै बागवीर लिम्बू, पूर्ण लिम्बू र चन्द्र गौतमको दिनचर्या पनि यसरी नै बितेको छ। आफ्नो घर बस्ती जोगाउन रातभर जागराम बस्नु भएको छ। दिनभरि जंगलमा गस्ती गर्ने, अग्निरेखा कोर्ने, पानीको कुलो जंगलतिर फर्काउने र रुखपात ल्याउने समूहको काम गरे पनि उनीहरू ढुक्क भने हुन सकेका छैनन्। जंगलबाट हिजो साँझ फर्के पनि राति ढुक्कले सुत्न सक्ने अवस्था नरहेको भण्डारीले बताउनुभयो। उहाँको परिवारका कोही पानी ओसार्ने, कसैले भिजाउने काम गरिरहनुपर्छ। श्रीजंगा 5 पेदाङ र 7 खेवाङको सिमानामा रहेको च्यान डाँडा सामुदायिक वनमा लागेको डडेलोले स्थानीय बासिन्दालाई त्रसित बनाएको हो। गाउँपालिकाको उपाध्यक्ष ज्ञानमाया चौहानका अनुसार बस्तीमाथि लागेको आगोको झिलको घरमा आउला भन्ने चिन्ता छ। त्यहाँका धेरै घरका छाना फुसको भएकाले पनि चिन्ता बढेको हो। पेदाङ घर भएकी उपाध्यक्ष चौहानले भन्नुभयो, म पनि आज गाउँपालिका गइन, दिनभरि आगो नियन्त्रणका लागि खटिरहेको छु। हिँड्न सक्ने पुरुषलाई जंगलमा अग्निरेखा कोर्न र सम्भव हुने खोलाको पानी कुलामा फर्काउन पठाएर महिलाहरू गाउँ रुङ्न बसेको पनि उहाँले सुनाउनुभयो। जंगलमा शुक्रबार रातिदेखि आगो लागेको हो। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। आज सुरुदेखि नै उज्यालो फल्चा हामीले सडक सफा गर्ने महिला श्रमिकहरूसँग बसेर भलाकुसारी गरिरहेका छौँ। उज्यालो फल्चाको सोमबार हामी यसै गरी काठमाडौँका विभिन्न ठाउँमा बसेर भलाकुसारी गर्दै कार्यक्रम सञ्चालन गर्ने गर्छौँ र मिडियामा आजको लागि मात्रै यतिखेर म स्टुडियोमा छु र उज्यालो फल्चा तपाईँ आइतबार, सोमबार र बिहिबार सुन्दै आउनु भएको छ। श्रमिक महिला दिदीबहिनीहरूसँगको कुराकानीकोलाई निरन्तरता दिनु अगाडि एउटा गीत सुनौ।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा।
उज्यालो फल्चामा तपाईँलाई फेरि पनि स्वागत छ। आज हामी उज्यालो फल्चा काठमाडौँको सडक पेटीमा सडक सफा गर्ने श्रमिक दिदीहरूसँग बसेर सञ्चालन गरिरहेका छौँ। केही बेर अगाडि हामीले सीता दुलाल र पटना तामाङसँग कुरा गऱ्यौँ। पटना तामाङको अनुरोधमा गीत पनि प्रस्तुत गऱ्यौँ, श्रमिकको चाहिँ हक अधिकार विषय समेटिएको। उज्यालो फल्चा काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेसन, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेसनबाट एकसाथ प्रसारण भइरहेको छ। र अब चाहिँ उज्यालो फल्चामा फेरि हामी अर्को एकजना दिदी जसले चाहिँ यो सडक सफा गर्ने काम गर्नुहुन्छ, ज्याकेट लाउनु भएको छ, टोपी लाउनु भएको छ, मुखमा मास्क लगाउनु भएको छ, उहाँ दिदीसँग बसेर कुरा गर्छौँ। दिदी तपाईँलाई नमस्कार, स्वागत छ। तपाईँको नाम के हो नि?
मेरो नाम सम्झना श्रेष्ठ।
सम्झना श्रेष्ठ, घर कहाँ तपाईँको?
घर मेरो पहिला त उतै नामा, अहिले चाहिँ यहाँ टौडामा छ,
चौधमा छ। ए, तपाईँले कति भयो नि यो सडक सफाइको काम गर्न थाल्नु भएको?
14 वर्ष जति भयो।
पहिला के गर्नुहुन्थ्यो?
पहिला केही गर्थिन,
घरमै बसिरहनुहुन्थ्यो?
होइन, कता खुचुक कामहरू त गर्थेँ।
कता खुचुक भने कस्तो नि काम?
अब कता खुचुक भनेको कहिले त यताउता मेलैँ, कहिले काहीँ के
मेला जाने।
हजुर
हजुर,
केही गर्थेँ।
अनि अहिले चाहिँ यहाँ?
अहिले चाहिँ यहाँ।
कसरी काम पाउनु भयो नि यो काम चाहिँ?
यो काम चाहिँ एउटा दिदी त्यहाँ हाम्रै कोठामा बस्ने गोपिनी भुजेल भन्ने पहिला जान्नुभयो
हजुर
यो काममा, अनि उहाँ गएपछि अनि हामी पनि पायौँ।
ए, अनि पहिला चाहिँ के काम गर्नु पर्ने?
पहिला त मैले धेरै काम गरेँ।
होइन होइन, यो सडकमा चाहिँ पहिलो काम चाहिँ के?
पहिला घाँस काट्ने।
घाँस काट्ने? घाँस चाहिँ पहिला नि काट्नुहुन्थ्यो बारीमा? होइन,
बारीमा टन्नै बारीमा।
अनि बारीमा घाँस काट्न मजा कि सडकको घाँस काट्न मजा? त
मजा त बारीको काट्नु नि, एक बारी काटे पुग्थ्यो।
अनि बारीमा घाँस काटे फेरि पैसा आउँदैन थियो?
पैसा नआए पनि त अब आफ्नै घरमा होइन, गाई भैँसीको दुध दही मही खानु पाइन्थ्यो, पैसा भन्दा ठुलो हो नि।
ओ, एकदम राम्रो, पैसा भन्दा ठुलो कुरो त आफैले गाई भैँसी पालेर दुध दोएर दुध तताएर
खाने,
स्वादसँग जिब्रो फड्काएर खानु पाउनु ठुलो कुरो त
आफ्नो खेतीपातीमा होइन।
अनि त्यसपछि दियोस् घाँस काट्ने काम पाउनु भयो? घाँस काटेर चाहिँ कति पैसा पायो त पहिला? पहिला
त दिनको हिसाब थियो,
दिनमा कति पाउनु?
110
रुपियाँ पाउनुहुन्थ्यो, कति? 14 वर्ष अगाडिको कुरा?
14 वर्ष अगाडि।
अनि 110 रुपियाँ पाउँदा कस्तो लाग्यो? पहिलो पैसै त्यही होला तपाईँको जागिर भनौँ न?
होइन, जागिर त्यही हो, ठिकै लाग्यो, त्यति धेरै खुसी पनि लागेन, बेखुसी पनि लागेन।
दिनमा पहिला कति भन्नु पऱ्यो? दिनको
110
रुपियाँ पाउनुहुन्थ्यो,
गएको दिन पाइन्थ्यो, नगएको दिनको दिन थिएन।
अहिले चाहिँ?
अहिले त कति 19,000
आउँछ महिनाको?
महिनाको।
अनि काम नगरिनु हुन्छ कि त्यति काम चाहिँ गरिरहनु पर्छ?
काम त गरिरहनु पर्छ, कहिले काहीँ हल्लुमै काम गर्नुपर्छ, कहिले काहीँ त।
आज तपाईँ र हामी, मैले तपाईँहरूलाई भेट्दाखेरि तपाईँहरू यहाँ काम गरिरहेको बेला साबेल रे कुचोले होइन कुटोले सफा गरिरहेको बेला भेट्या, यो चाहिँ हलौँ काम कि गरौँ काम त?
यो ठिकैको,
ठिकैको,
कहिले काहीँ त योभन्दा हलौँ पनि हुन्छ।
ए, त्योभन्दा नि हलौँ चाहिँ के गर्ने? चुप्लाएर बस्ने?
होइन, चुप्लाएर त बस्नै पाइँदैन, कहिले अब आफ्नो एरिया त घुम्नै पर्छ होइन, घुम्ने त्यो अलिअलि प्लास्टिक कागतहरू मात्रै टिपेर फाल्ने, कहिले काहीँ त्यस्तो पनि पर्छ।
अनि यो चाहिँ यो सजिलै काम भनौँ न,
यो सजिलै,
कहिले काम चाहिँ काम ठग्न पाइन्छ पाइँदैन नि?
काम ठग्न त पाइन्छ,
काम आज नै अलिअलि ठग्नु भयो जस्तो,
आज त ठगेको छैन, यो ठग्नै नमिल्ने चाहिँ पऱ्यो, काम पनि नदेखिने है, अलि धेरै नै गर्नुपर्ने।
यो चाहिँ यो झार सफा गर्ने
मसिनो घाँस भएर
झार खुर्केर सफा चिटिक पार्नु पर्यो, अनि फेरि सुपरभाइजर हेर्न आउने होला,
आइसक्यो अघि दुईजना, अब फेरि आउने बेला हुनु
हो। तपाईँहरू मैले गफरिया देख्दा के भन्छन् सुपरभाइजर? फेरि देखेँ भने किन अलमलिया भन्छ नि, क्या
भनिहाल्छ नि, किन बसेको तिमीहरू भन्छ नि।
अनि कतिचोटि गाली खानु भएको सुपरभाइजरको?
गाली त खै अलिअलि त 2-3 चोटि खाइयो होला नि,
तर काम त तपाईँहरू इमान्दार गर्नुहुन्छ नि त होइन?
काम त इमान्दारै गर्नु पर्छ, अब गर्छु भनेर नगरे।
एकदम राम्रो, त्यो अरूको लागि भन्दा नि आफ्नो लागि,
आफ्नो लागि
हो। अनि अहिलेसम्म तपाईँले भन्नु भने पहिला 110 रुपियाँ आउँथ्यो दिनको, अहिले त महिनाको 19,000 रुपियाँ आउँछ, सडक सफा गर्ने काम गर्नुहुन्छ। अब अरूले अघि नै एकजना दिदीले भन्नुभएको थियो सडक सफा गर्नेलाई चाहिँ हेला गर्छन् अरूले भनेको थियो, भन्नुभएको थियो, तपाईँले त्यस्तो भोग्नु भएको छैन?
हेला त गर्छ नि, अझै पनि धेरै नै भोगेको छ।
के भन्छन्?
के भन्छ यो नाली सोर्नेहरू होइन, यो अरू सुकिलो मुकिलो हिँड्नेहरूले, अब छेउछाउ नहिँडे हुन्थ्यो हाम्रो छेउछाउ, यिनीहरू त फोहोरमा काम गर्ने भन्छ नि।
तिनीहरूलाई के थाहा होइन फोहोर गर्ने भन्दा फोहोर सफा गर्ने जस्तो मान्छे ठुलो कोही हुन्छ त?
अब हुँदैन थियो होला नि उनीहरूको लागि त, अब उनीहरू ठुलो हो नि त, धन हुने धनी सुकिलो मुकिलो हिँड्ने। अनि
तर जसले जो फोहोर गर्छ ऊ भन्दा त फोहोर सफा गर्ने मान्छे महान हो, होइन त दिदी? अरूले जेसुकै भन्नु न, आफ्नो काम भने त तपाईँहरू भने त सफा गर्ने मान्छे, सफा गर्ने मान्छे पो ठुलो हुन्छ त। त्यो सम्झेर त खुसी लाग्छ नि त फेरि, होइन र? अनि अहिलेसम्म के गर्नुभयो दिदी? तपाईँले चाहिँ कमाएको पैसाले के काम गर्नुभयो, के जोड्नुभयो? अहिले एकजना दिदीले त छोराहरू पढाउँछु भन्नुभएको थियो।
मेरो पनि त छोरा पढाउनु पर्यो, छोरी पढाउनु पर्यो, अनि छोराछोरीको बिहा गर्नु पर्यो।
घरमा को हुनुहुन्छ?
घरमा छोरा छोरी बुढा।
हजुर,
त्यति हो। अनि छोरा छोरी अब पढायो, अलिअलि खर्च गरे अलिअलि उनीहरूले, अनि अब छोरीको बिहा गर्ने पोर, अब छोराको नि गर्ने बेला हुँदैछ।
ए छोरीको बिहा पनि तपाईँको आफ्नै कमाइले गरेको?
छोरीको अलिक, मेरो अलिक।
ए छोरीको अलिक, छोरीले चाहिँ के गर्छ नि?
छोरीले पनि गर्छ, सानो तिनो तलब गर्ने। अब पहिल्यैदेखि एसएलसी पास गरेदेखि अब त्यो स्काई च्यानलमा काम गऱ्यो, महिनाको 1000 दिन्थ्यो। अनि पढ्दै क्याम्पस पढ्दै गर्दै गरी, अनि पछि अब अहिले पनि त्यसैमा गर्छ गर्नु चाहिँ।
अनि यो सडकमा काम गर्दा अघि नै मैले तपाईँले भन्नुभयो, एउटा त मान्छेले हेर्ने दृष्टिकोण छँदैछ, अर्को चाहिँ गाह्रो साह्रो हुन्छ नि अब नाली सफा गर्नु। अहिले त तपाईँहरूले काम गरे, अहिले त सजिलै काम भने झाडु खोल्ने काम, झार खुर्कने काम, यसो धुलो चाहिँ सफा गर्ने काम भने सजिलै काम। योभन्दा गाह्रो काम चाहिँ के गर्नु?
योभन्दा गाह्रो काम हुन्छ नि त्यो, अब गहिरो नाली हुन्छ होइन, नालीबाट फोहोर निकाल्नुपर्छ, सेफ्टी ट्याङ्कीको ढल हुन्छ, त्यो हालै सेफ्टी ट्याङ्की फोहोर आउँछ, टडकमा लोड गराउँछ, पानी पर्ने बेला नि लोड गराउँछ, अनि त्यो हिलो तर तर उफ्रिन्छ, मान्छे हो कि कपडा हो यो, कस्तो कलर लगाएको भनेर चिनिँदैन।
ए
अनि त्यति बेला झन् धेरै गाह्रो हुन्छ, अनि पानी पर्ने बेला अब अब अहिले त एक साइडमा त हेरेर हिँड्दैछौँ होइन, पानी पर्ने बेला संसार घुम्नुपर्छ, यहाँ एकैछिन उता टेकु तिर्पेश्वर जताततै घुम्नुपर्छ।
ए
अनि त्यति बेला गाह्रो हुन्छ।
अनि तपाईँले काम गर्दै जाँदा अहिलेसम्म चाहिँ त्यो अनौठो लाग्ने कुरा केही भेट्नु भएको छैन नालीमा?
अनौठो लाग्ने कुरो त अब हामीले टिपेर फाल्ने कुरो त त्यो कुकुर मरेको, गाईबस्तु मरेकोहरू यताउता भेटायौँ। एकचोटि हामी दुईजना यहीँ काम गर्दा मरे मान्छे नि भेटायौँ, तर छुनु चाहिँ परेन
हो
नि, यही माथि नाली थियो, त्यहाँ सल चाहिँ कति थियो, हामी दुईजना थियौँ, यहाँ माथि यस्तो घुमेको, यस्तो घुप्टो भयो, केटा मान्छे मरिराखेको थियो।
अनि के गर्नुभयो
त्यो? अब पुलिसै आयो
होइन,
झसेङ्गल त त्यति साह्रो भइएन होइन, घोप्टो घोप्टेछ अनि त्यसै सास गएछ कि, अनि पुलिसै एकैछिनमा आयो, हामीले त केही पनि गऱ्यौँ, अनि उनीहरूले उठाएर लग्यो।
अनि पहिलो देखायो चाहिँ तपाईँहरूले? तपाईँहरूले पहिलो देखा?
हामीले पहिला देखेँ है, हामीले देखेपछि, अनि हामी चाहिँ यताउता गर्दै हेर्दै मात्रै थियौँ होइन, तर मान्छेलाई भन्यो भने हामीले नै समाउँछ अरे भन्ने सुनेको थियौँ, हामी चुप्पो लागि ओरदोर गर्दै थियौँ, अनि पछि चाहिँ पुलिस अरू मान्छेले देखेछ, पुलिसलाई खबर गरेर पुलिसले चाहिँ झिक्यो।
आज हामी उज्यालो फल्चामा सडक सफाई गर्ने मजदुर दिदीहरूसँग कुरा गरिरहेका छौँ। सम्झना श्रेष्ठ दिदीले सडक सफाई गर्दाको अनुभव कुरा गर्नुभयो, सुख दुःखको कुरा गर्नुभयो। कुराकानीको अन्त्यमा आइपुगेका छौँ दिदी, होइन? तपाईँलाई अहिलेसम्म यो काम गर्दा चाहिँ एकदम मजा लागेको के नमजा लागेको के?
खै मलाई मजा त्यति साह्रो लाग्यो नि केही छैन, नमजै लागेको पनि, काम गरिरहँदा पनि त्यो हकिमहरूले गाली गर्दा चाहिँ नमजा लाग्यो, त्यो चाहिँ नमजा लाग्यो, मजा लागेको चाहिँ केही छैन
होला। मजा नलाग्यो भने त कहाँ काम गरिरहनुहुन्छ?
मजा नलाग्यो भने काम भनेको त अब काम र कर तपाईँलाई त पुरो गर्नु पर्यो नि, मजै लाग्नुलाई गर्ने त होइन नि,
मजा नै हुनु पर्यो होइन र? मजा पनि हुनु पर्यो, आनन्द सन्तुष्टि हुनु पर्यो।
सन्तुष्टि भनेको चाहिँ अब आफ्नो पौराख गरेको छ, खाएको छ, कसैलाई ले भन्नु परेको छैन, कसैलाई यति ल्याउन भन्नु, छरछिमेकीलाई हेप्नेलाई माग्नु परेको छैन, उनीहरूको अगाडि म पनि तिमीहरूभन्दा के कम, तिमीहरू धनी छौ, हामी ठिकैको भयो नि, खाएकै छौँ भने त्यति हो मजा।
एकदम राम्रो ल हेर्नुहोस् त, होइन, जे काम गरे पनि काम गर्ने हो, अरू कोहीसँग चाहिँ भिख माग्नु परे होइन, होइन, हात जोड्नु परे होइन, आफ्नो खुट्टा आफै उभिनु आइया छ, योभन्दा मजा अरू के हुन्छ? गजब कुरा गर्नुभयो दिदीले,
त्यति चाहिँ रमाइलो लाग्ने मजा लाग्ने
हो। अब अरूलाई के भन्नुहुन्छ तपाईँ चाहिँ आफू जस्तै अरू श्रमिक दिदी बहिनी दाजुभाइलाई के भन्नुहुन्छ?
अब के भन्नु त, अनि अब कमाएर खानुपर्छ, आफ्नो पौराख गरेर खानुपर्छ, खुन पसिना बगाएर कोहीसँग झुक्नु हुँदैन, कोहीले हेप्यो भन्दैमा दुखी हुनु हुँदैन, त्यति हो।
एकदम राम्रो कुरा गर्नुभयो सम्झना श्रेष्ठ दिदी, होइन? अब हामी अन्त्यमा आइपुगेका छौँ, दिदीलाई मनपर्ने एउटा गीत सुनाउनु पर्यो उज्यालो फल्चामा।
गीत सुनाउनु कुन गीत सुन्नु र
तपाईँलाई तपाईँले भन्नु न
मलाई त जुन पनि मनै पर्छ चलचित्रको पनि मन पर्छ
चलचित्रको गीत सुन्ने त
चलचित्रको पनि सुन्नु मलाई राम्रै लाग्छ
ल एकदम एउटा चलचित्रको गीत खोजेर एउटा नारायण गोपालको स्वरमा कुनै एउटा गीत सुनौ नि त
हुन्छ
हुन्छ ल दिदीलाई धेरै धेरै धन्यवाद सम्झना श्रेष्ठ दिदीको अनुरोधमा हामी एउटा गीत सुन्छौँ उज्यालो फल्चा सुन्दै गर्नुहोला
पहाड़ को माथि माथि पहाड़ को माथि माथि घूमते उड़े आकाश को चारे तीर फैलिए
पागल जस्त उड़ने बादल हौ तिमी बादल हौ
बादल हो
पहाडको माथि माथि घुम्दै उडेर आकाशको तारैतिर फैलिएर
पागल जस्तै उडिहिड्ने बादल हो त्यो बादल हो
बादल हौ तिमी बादल हौ
सावन को झरी होने दुखी भई हूं तो कोशित बनने खुशी पर सावन को झरी होने दुखी भई हूं तो कोशित बनने
ग्रीस उठे भेल भाई बगाई लाने पागल उड़िहिड़ने बादल हौ तिमी बादल हौ
बादल हो त्यो बादल हो
बिजुली भई कैले काही टंकी दीने पागल जस्ते उड़िहिड़ने बादल हौ तिमी बादल हौ
बादल हो जो बादल हो
पहाड़ को माटी माटी घुम्दै उड़ेर आकाशको तारैतिर फैलिएर
पागल जस्तै उडिहिड्ने बादल हो त्यो बादल हो
बादल हो तिमी बादल हो
बादल हो
तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ उज्यालो फल्चा काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट प्रसारण हुन्छ
यो गीतभन्दा अगाडि सम्झना श्रेष्ठ दिदीसँग हामीले कुरा गर्दै थियौँ. आज हामी उज्यालो फल्चा सडक सफा गर्ने मजदुर दिदीहरूसँग बसेर कुरा गरिरहेका छौँ. धेरै दिदीहरूसँग मैले यसभन्दा अगाडि कुरा गरेँ. अब एकजना दिदी बाँकी हुनुहुन्छ. दिदी नमस्कार, स्वागत छ तपाईँलाई.
नमस्ते.
तपाईँको शुभ नाम के हो?
मेरो नाम सुनमाया कपाली हो.
सडक पेटीमा मजाले अडेस लाएर बसिरहनु भएको छ. योभन्दा अगाडि के गर्नुभयो आज?
आज त घाँस काट्यो, बढाल्यो, त्यही हो,
बढाऱ्यो, घाँस काट्यो. के काम गर्नुपर्छ तपाईँले सडकमा?
कहिले नाली सफा गर्नुपर्छ, कहिले लोड गर्नुपर्छ, त्यही हो.
सफा नाली सफा गर्ने, लोड गर्ने, होइन. तपाईँ घर चाहिँ कहाँ नि?
मेरो घर खोकना.
खोकना?
हजुर.
खोकनामा त धेरै के अरे तेल तेल पाइन्छ, होइन त? तेल छैन आजकल?
छ.
तपाईँको पनि छ?
हाम्रो त छैन.
खोकनाका मान्छेले चाहिँ धेरै तोरी खेती गर्छन्, तेलबाट चाहिँ आम्दानी गर्छन् रे, होइन? तपाईँ चाहिँ पहिला के काम गर्नुहुन्थ्यो?
पहिला पसल राखेको थियो, अनि पसलबाट अलिकति ऊ भयो, अनि यही काममा आएको.
कति वर्ष भयो नि यो सडकको काम गर्न थाल्नु भएको?
नौ वर्ष.
नौ वर्ष भयो. सडकमा बसेर काम गर्न के सजिलो छ, के अप्ठ्यारो छ?
अब त्यो त कहिले गाह्रो हुन्छ, कहिले सजिलो हुन्छ.
के सजिलो हुन्छ, के गाह्रो हुन्छ?
घाँस काट्दा अलिक सजिलो हुन्छ, नाली सोर्नु पर्दा अलिक ठुल्ठुलो भयो भने गाह्रो हुन्छ.
अहिलेसम्म तपाईँलाई चाहिँ एकदम धेरै गाह्रो भएको चाहिँ केमा?
लोड गर्दाखेरि.
लोड गर्दा भने चाहिँ गाडीमा फोहोर उठाएर राख्दाखेरि चाहिँ गाह्रो, अनि घाँस काट्न चाहिँ सजिलो, अनि घाममा मजाले घाम ताप्दै काम गर्न जाडोमा चाहिँ सजिलो नै हुन्छ होला.
गाह्रो जाडो महिना सजिलो हुन्छ, गरिब महिनामा गाह्रै हुन्छ.
अनि अघि नै दिदीहरूसँग कुरा गरेँ, उहाँहरू जस्तै त होला नि, तपाईँले महिनामा 19,000 कमाउनुहुन्छ, होइन?
त्यही हो.
अनि के गर्नुभयो त अहिलेसम्मको पैसाले?
छोरा दुइटालाई पढायो, त्यही हो.
कति कतिमा पढ्छन् छोराहरू?
एउटा 12 पढ्छ, एउटा 7 पढ्छ.
तपाईँ आफैको कमाइले?
दुईजनाकै कमाइले भनौँ न.
बुढा चाहिँ के गर्नुहुन्छ नि?
मिस्त्री.
मिस्त्री, बुढा मिस्त्री, तपाईँ श्रमिक.
हजुर.
छोराहरूलाई चाहिँ आफैले पढाउन पाउँदा कस्तो लाग्छ तपाईँलाई?
राम्रै लाग्छ.
अरू मान्छेले के भन्छन् तपाईँहरूको कामलाई देखेर के भन्छन्?
पहिला त कस्तो नराम्रो भन्छ, अहिले त सबैले राम्रै भन्छ, तिम्रो जागिर राम्रो छ भन्छ.
तपाईँको छिमेकीतिर पहिला चाहिँ के भन्थ्यो?
पहिला त यहाँ सडकमा काम गर्ने रहेछ भन्थ्यो, अहिले त सबैले यो लकडाउनले गर्दा झनै मान्छेले राम्रो बनायो. अहिले चाहिँ
लकडाउनमा चाहिँ के गरेर बस्नु पर्यो?
कहिले घर बस्यो, कहिले काममै आयो, कहिले काहीँ.
अनि काम लकडाउनको बेला के काम थियो?
यस्तै सडक सफा गर्ने.
लकडाउनको बेला त सजिलो थियो होला, फोहोरै थिएन होला सडक?
अलिअलि थियो है.
यतिको त थिएन नि?
यतिकै थियो कहिले काहीँ त.
हो र?
घाँस नै आउँछ नि त.
तपाईँलाई लकडाउनको बेला सडकमा आउँदाखेरि त गाडी थिएन होला, होइन? गाडी कम थियो भनौँ न. त्यो बेला कस्तो लाग्यो सडक चाहिँ छ गाडी छैन भन्ने हेर्दा?
अलिकति सजिलो जस्तो लाग्छ,
होइन? अलिकति नरमाइलो सुनसान भए जस्तो लाग्यो होला, होइन?
कहिले काहीँ चाहिँ लाग्छ
भने सडकमा बसेर काम गर्न सजिलो पनि छ, अप्ठ्यारो पनि छ, होइन त? अघि नै हामीले कुरा गऱ्यौँ, सडकमा अलिकति बसेर काम गर्दा धुलो धुवाबाट चाहिँ बस्नुपर्छ, अनि अरू कुरा त पहिला छिमेकीहरूले हेर्नेहरूले अलि हेला गर्थे, अहिले त राम्रो मान्छन्. तपाईँलाई के लाग्छ कि मान्छेले सक्ने काम चाहिँ मजाले जे सक्छ त्यो गर्नुपर्छ, ठिक हो होइन?
अरूलाई सक्ने काम चाहिँ गर्नुपर्छ, आफूले काम गर्यो भने कसैले हेला पनि गर्दैन नि.
एकदम राम्रो हो.
आफ्नो कमाई जस्तो लोग्नेको कमाई पनि हुँदैन नि, होइन? आफूले कमायो भने सबैले हेर्छ, आफूले कमायो भने कसैले भन्दैन नि, त्यो पनि हो नि.
आफूले कमायो भने कसैको भर पर्न नि परेन.
परेन, आफ्नै छ जस्तो पनि हुन्छ नि, त्यही हो.
ल, तपाईँलाई धेरै धेरै धन्यवाद. अन्त्यमा
पनि धन्यवाद.
के गीत सुन्ने त धेरै दिदीहरूले गीत अनुरोध गर्नुभयो,
अलि राम्रै.
तपाईँलाई कुनै गीत आउँछ यो गीत भन्दै हुन्थ्यो भने?
आउँदैन.
कुनै एउटा गीत जे गीत बजायो नि भयो. ल, एकदम धन्यवाद तपाईँलाई. सुनमाया कपाली दिदीको अनुरोधमा एउटा गीत प्रस्तुत गर्छौँ, उज्यालो फल्चा सुन्दै गर्नुहोला.
आजको बजार
तपाई उज्यालो फल्चा सुनिरहनु भएको छ। आज हामी उज्यालो फल्चा काठमाडौँको सड़कमा काम गर्ने श्रमिक महिलाहरूसँग भलाकुसारी गर्दै सञ्चालन गरिरहेका छौं र यतिखेर चाहिँ आजको बजारको बेला भएको छ। आजको बजारमा सबैभन्दा पहिले तरकारी र फलफूल बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि केही फलफूल र तरकारीको मूल्य आफ्नो वेबसाइटमा राखेको छ। समितिका अनुसार कालीमाटीमा अंगुर कालो किलोको 200 देखि 220 रुपियाँ, अनि हरियो अङ्गुर किलोको 100 देखि 120 रुपियाँमा पाइन्छ। अदुवा 60 देखि 70 रुपियाँ, अनार 280 देखि 300 रुपियाँ, अम्बा 90 रुपियाँदेखि 100 रुपियाँ, रातो आलु 24 रुपियाँदेखि 28 रुपियाँ, यस्तै रातो आलु भारतीय 24 रुपियाँदेखि 28 रुपियाँ, सेतो आलु 16 रुपियाँदेखि 18 रुपियाँ, अनि इमली 140 रुपियाँदेखि 150 रुपियाँ, र उखु चाहिँ एउटाको 80 रुपियाँदेखि 90 रुपियाँमा पर्छ। यस्तै तराईको काउली 20 रुपियाँदेखि 25 रुपियाँ, र लोकल काउली चाहिँ 25 रुपियाँदेखि 35 रुपियाँमा पाइन्छ। र अहिले काउलीको सिजन भएको कारणले गर्दाखेरि अरू तरकारीको तुलनामा काउलीको भाउ केही सस्तो छ। र काँक्रो हाइब्रिडलाई 50 देखि 60 रुपियाँ पर्छ कालीमाटीमा, अनि कागती 140 देखि 150 रुपियाँ, किबी 350 रुपियाँदेखि 380 रुपियाँ, केरा एक दर्जनको 100 रुपियाँदेखि 110 रुपियाँ, खुर्सानी 50 रुपियाँदेखि 60 रुपियाँ, र सुकेको खुर्सानी चाहिँ 320 रुपियाँदेखि 330 रुपियाँ पर्छ, हरियो खुर्सानी 80 रुपियाँदेखि 90 रुपियाँ, गाजर तराईको 40 रुपियाँदेखि 50 रुपियाँ, लोकल गाजर 50 रुपियाँदेखि 60 रुपियाँ, गान्टे मुला 70 रुपियाँदेखि 80 रुपियाँ, गुन्द्रुक किलोको 220 रुपियाँदेखि 250 रुपियाँमा पाइन्छ। यस्तै ठुलो गोलभेडा किलोको 50 देखि 60 रुपियाँ, र सानो गोलभेडा चाहिँ सस्तो छ 15 रुपियाँदेखि 20 रुपियाँमा पाइन्छ। अनि टनेलको सानो गोलभेडा 20 रुपियाँदेखि 25 रुपियाँ, र तराईको सानो गोलभेडा 20 रुपियाँदेखि 25 रुपियाँमा पाइने कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। अनि ग्याँठ कोपी 80 रुपियाँदेखि 90 रुपियाँ, घिउसिमी 70 रुपियाँदेखि 80 रुपियाँ, घिउसिमी हाइब्रिड 50 देखि 60 रुपियाँ, चम्सुरको साग 1 किलोको 80 देखि 90 रुपियाँ, अनि कन्ने च्याउ 60 देखि 80 रुपियाँ, र डल्ले च्याउ चाहिँ 280 रुपियाँदेखि 300 रुपियाँसम्म पर्ने पनि समितिले जनाएको छ। यस्तै टाटे सिमी 50 देखि 60 रुपियाँ किलोमा कालीमाटीमा पाइन्छ, अनि तरुल किलोको 50 देखि 60 रुपियाँ, तोरीको साग 50 देखि 80 रुपियाँ पर्छ, अनि तिते करेलाको भाउ महँगो छ। अहिले करेलाको सिजन होइन, बेमौसमी उत्पादन हुन्छ, त्यसै कारणले गर्दाखेरि भाउ अलिक महँगो छ अरू तरकारीको तुलनामा। तिते करेला 110 रुपियाँदेखि 130 रुपियाँमा पाइन्छ। यसै गरी पर्वर 160 रुपियाँदेखि 180 रुपियाँ, पिँडालु 50 देखि 60 रुपियाँ, अनि हरियो प्याज 50 देखि 60 रुपियाँ, र सुकेको प्याज 78 देखि 82 रुपियाँमा पाइन्छ, अनि पाकेको फर्सी 25 देखि 35 रुपियाँ, र लोकल फर्सी हरियो चाहिँ 40 देखि 50 रुपियाँमा पाइने काठमाडौँको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। र कालीमाटीमै आज बकुल्ला 100 रुपियाँदेखि 110 रुपियाँ तोकिएको छ बकुल्लाको भाउ, र बन्दाको भाउ चाहिँ धेरै सस्तो छ। काउली र बन्दाको सिजन भएको कारणले गर्दाखेरि भाउ सस्तो भएको, बन्दा 12 रुपियाँदेखि 15 रुपियाँमा पाइन्छ कालीमाटीमा जाँदाखेरि, अरू ठाउँमा योभन्दा बढी लिन्छन् व्यापारीहरूले। र कालीमाटीको तुलनामा अरू बजारमा भाउ महँगो भएको गुनासो गर्दै आएका छन् उपभोक्ताले, तर काठमाडौँको कालीमाटी जान सक्नुहुन्छ भने अरूको तुलनामा त्यहाँ तरकारीको भाउ सस्तो पाइन्छ। तरकारीको कुरापछि अब पैसाको कुरा गरौँ। राष्ट्र बैङ्कले आजको लागि अमेरिकी डलर एकको खरिद दर 116 रुपियाँ 11 पैसा र बिक्री दर 116 रुपियाँ 71 पैसा तोकेको छ। यस्तै कतारी रियाल एकको खरिद दर 31 रुपियाँ 88 पैसा र बिक्री दर 32 रुपियाँ 5 पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर 30 रुपियाँ 96 पैसा र बिक्री दर 31 रुपियाँ 12 पैसा, थाई भाट एकको खरिद दर 3 रुपियाँ 89 पैसा र बिक्री दर 3 रुपियाँ 91 पैसा तोकिएको छ, युए दिराम एकको खरिद दर 31 रुपियाँ 61 पैसा र बिक्री दर 31 रुपियाँ 78 पैसा तोकिएको छ भने, मलेसियन रिङ्गिट एकको खरिद दर 28 रुपियाँ 72 पैसा र बिक्री दर 28 रुपियाँ 87 पैसा तोकिएको छ, अनि कुवेती दिनार एकको खरिद दर 384 रुपियाँ 9 पैसा, बिक्री दर 386 रुपियाँ 7 पैसा, र बहराइन दिनार एकको खरिद दर 308 रुपियाँ र बिक्री दर 309 रुपियाँ 60 पैसा तोकिएको छ। अब नेप्से हेरौँ। नेप्से परिसूचक 33.33 अङ्क घटेर हिजो 2493.59 बिन्दुमा बन्द भएको छ। हिजो सेन्सिटिभ इन्डेक्स पनि 9.31 अङ्क घटेर 454.12 बिन्दुमा झरेको छ। 2536.47 बिन्दुदेखि खुला भएको हिजोको बजार 2537 बिन्दुसम्म पुगेर तल ओर्लिएको हो। गएको बिहिबार पनि बजार 16.11 अङ्कले घटेर बन्द भएको थियो। बिहिबारको करेक्सनपछि हिजो बजार सुध्रिने आशा लिएका लगानीकर्ता निराश बनेका छन्। बिहिबारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अब गाडीको कुरा गरौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदीप ट्रेडिङ प्रालीले टाटाका गाडीहरूको प्री बुकिङ खुल्ला गरेको छ। भारतीय स्ट्यान्डर्ड 6 मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो र S5 गाडीको प्री बुकिङ खुल्ला गरिएको हो। न्यू फर्वेयर अवधारणा सहित अत्याधुनिक प्रविधियुक्त परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्याबबाट सेफ्टीमा 5 र 4 रेटिङ पाएका टाटाका यी गाडीले सबैको मन जित्ने पनि कम्पनीले दावी गरेको छ। प्री बुकिङ गर्ने पहिलो 100 ग्राहकलाई आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। उपहार अन्तर्गत ग्राहकले आइफोन 12, आकर्षक नगद छूट, आकर्षक एक्सचेन्ज बोनस र 1 निशुल्क सर्भिसिङ र निशुल्क जेन्युइन एसोसेरिज प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ। अब मोटरसाइकलको कुरा गरौं। टीबीएस मोटर कम्पनीले हिजो मावल्स अभेन्जर्सबाट प्रेरित टीबीएस एन ट्रक 125 सुपर स्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले डिज्नी इण्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टीबीएस एन ट्रक 125 विशेष सुपर स्क्वाड संस्करण शुरू गरेको छ। यो आइकोनिक मार्बल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लूटूथ कनेक्टेड स्कूटर रहेको पनि कम्पनीले दावी गरेको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। आजको बजार प्रस्तुत गर्यौं। आजको बजारमा हामीले तरकारीको भाउ, आजको लागि राष्ट्र बैंकले तोकेको पैसाको कारोबारसँग सम्बन्धित खबर र शेयर बजारसँगै बजारमा नयाँ आएका गाडी र मोटरसाइकलको पनि कुरा गर्यौं। हामी सुरुदेखि नै आज उज्यालो फल्चा काठमाडौँको सड़कमा काम गर्नुहुने महिला श्रमिकहरूसँग बसेर कुरा गरिरहेका छौँ। सोमबार हामी यसै गरी काठमाडौँका विभिन्न ठाउँमा बसेर यसै गरी भलाखुसारी गर्दै कार्यक्रम सञ्चालन गर्छौँ र उज्यालो फल्चा आइतबार, सोमबार र बिहिबार सुन्दै आउनु भएको छ। लकडाउनभन्दा पहिले 7 उज्यालो फल्चा प्रस्तुत हुँदै आएको थियो र लकडाउन पछि झन्डै 9 बन्द भएर फेरि उज्यालो फल्चा हप्तामा 3 प्रसारण हुन थालेको हो। र उज्यालो फल्चामा सुन्दै गर्दा तपाईँलाई लागेको कुरा उज्यालोको फेसबुक र ट्विटरमा गएर लेख्नुहोला र सोमबार यसरी सडकमा गएर भलाखुसारी गर्दै कार्यक्रम सञ्चालन गर्दा अरू के कुरा गर्दै हुन्थ्यो भन्ने तपाईँलाई लागेको छ, कस्ता कस्ता मान्छेका कुराहरू चाहिँ ल्याइदिए हुन्थ्यो भन्ने तपाईँलाई लागेको छ भने उज्यालोको फेसबुक र ट्विटरमा आफ्नो विचार प्रतिक्रिया लेख्नुहोस् र तपाईँको सुझाव अनुसार प्रतिक्रिया अनुसार हामी कार्यक्रम सञ्चालन गर्दै जानेछौँ आउँदा दिनमा। र अहिले आजको बजार प्रस्तुत गर्यौँ। अब अन्त्यमा फेरि हामी सडक सफा गर्ने श्रमिक मजदुर दिदीहरूलाई भेट्दै उज्यालो फल्चाबाट बिदा हुन्छौँ। अब महिला श्रमिक साथीहरूसँग कुरा गरौँ।
कुरा गाठका,
कुरा गाठका।
आज हामी उज्यालो फल्चा सडकमा काम गर्ने मजदुर दिदीहरूसँग कुरा गरिरहेका छौँ। उहाँहरूले चाहिँ महिनाको 19,000 कमाई हुन्छ भन्नुभयो, होइन? त्यही कमाइले चाहिँ जीविका चलाएको छु, छोराछोरी पढाएको छु, घर खर्च चलाएको छु, घर व्यवहार धानेको छु भन्नुभएको छ। के तपाईँहरूले कमाएको चाहिँ बचत गर्नुभएको छ नि दिदी? तपाईँले भन्नु न, बचत गर्ने के बैङ्कमा राख्ने? बैङ्कमा राख्नुहुन्छ? तपाईँले राख्नु भएको छ? तपाईँले नि दिदी?
छैन
छैन। तपाईँले नि
अलिअलि
कति राख्नु भएको छ?
कहिले काहीँ बच्छ 1-2 हजार।
हजुरले
हामीले मात्रै गरेको चाहिँ छैन, बुढाबुढीले गरेर चाहिँ अलिअलि।
बैङ्कमा खाता खोल्नु भएको छ है? हजुरले खोल्नु भएको छ?
मेरो त छैन।
किन त नि?
किन भन्नु, बसेर कोठाबाल तिर्नु पर्यो, खानु पर्यो। अब काठमाडौँको महँगी त तपाईँले सारा किन्न पऱ्यो।
तर पनि तपाईँहरूले अलिअलि बाँकी भएको बचत गर्यो भने त फाइदा हुन्छ। बचत गर्दा फाइदा किन? हजुरले बचत गर्नु भएको छैन होइन, तपाईँले बचत गर्नु भएको छ। बचत गर्दा फाइदा हुन्छ कि हुँदैन? के फाइदा हुन्छ
बचत गर्दा? भोलि दुःख बिराम हुँदाखेरि उपचार सुचार यता त्यता हुन्छ अलिअलि।
हो,
फाइदा त हुन्छ। गर्न सक्यो भने हुन्छ नि, गर्नै सकेन र पो के गर्ने भन्ने सोचमा छौँ त हामी।
हो, त्यो बचत त यसो गरौँ न, जस्तो हाम्रो हामी एकजना चाहिँ बैङ्कमा काम गर्ने मान्छेसँग चाहिँ थोरै तिनो जसले पनि कमाइ गरे हुन्छ कि, त्यो कमाइ गरेका पैसालाई चाहिँ कसरी बचत गर्ने होइन, कति रुपियाँ चाहिँ बचत गर्न सकिन्छ भनेर हामी एकजना यो विषयमा जानकार एकजना बैङ्कका मान्छे अथवा कोहीसँग चाहिँ कुरा गर्छौँ कि, कति पैसा हुँदाखेरि बचत गर्न थाल्ने अथवा बचत गर्दाखेरि के कुरामा ध्यान दिने, बैङ्कमा खाता खोल्दा के गर्ने भन्ने विषयमा बैङ्कका एकजना मान्छेसँग कुरा गरौँ त।
मद्दत गर्नु पर्छ भन्ने
थाहा छ नि पुग गर्दा गर्दै नपुगेर पो पुगेन र पो खाता भनि नि थाहा छ बैङ्क भनि नि थाहा छ सरकारी भनि नि थाहा छ हामीलाई बचत गर्नुपर्छ नि थाहा छ भोलि बिरामी हुन्छ अवश्य भनि नि थाहा छ तर कसरी चाहिँ बचत गर्ने कमाएर दुईजनाले मरिमरि कमाउँदाखेरि पुगेको होइन अनि बचत चाहिँ कसरी गर्ने
ल त्यसो भने यही कुरा चाहिँ हामी एकजना बैङ्कका मान्छेसँग कुरा गर् कसरी गर्ने त थोरै कमाई हुन्छ बचत गर्नुपर्छ भन्ने थाहा छ
मरेर काम गर्दाखेरि बचत गर्नुपर्छ सबै कुरा हामीलाई थाहा छ
त्यसो भने यो कुरा चाहिँ कसरी गर्ने त भनेर हामी एकजना बैङ्कका मान्छेसँग कुरा गर्छौँ तपाईँले चाहिँ यो कुरा रेडियोमा सुन्नुपर्छ है त उज्यालो फल्चाको कुरा गाँठकामा यतिखेर हामीसँग माछापुछ्रे बैङ्कका सिइओ सन्तोष कोइराला हुनुहुन्छ सन्तोषजी तपाईँलाई उज्यालो फल्चामा स्वागत छ
धेरै धेरै धन्यवाद मिलनजी
आज हामीले सुरुदेखि नै सडकमा काम गर्नुहुने श्रमिक महिला दिदीहरूसँग कुरा गरिरहेका छौँ उज्यालो फल्चामा र उहाँहरूलाई हामीले कुरा गर्दै जाँदा यो बचतको विषयमा पनि कुरा सोधेका थियौँ उहाँहरूले के भन्नुभयो भने हामी पनि बचत गर्छौँ बचत गर्नुपर्छ भन्ने थाहा छ बचतको महत्त्वको बारेमा पनि थाहा छ बैङ्क भन्ने पनि थाहा छ हाम्रो तलब बैङ्कमै गएर चाहिँ जम्मा हुन्छ होइन 19,000 कमाउँछ महिनामा तर समस्या के छ भने बैङ्कमा भएको भन्दा धेरै खर्च गर्नुपर्छ कहिलेकाहीँ यो खर्च र आम्दानीलाई कसरी सन्तुलन गर्ने भन्ने चाहिँ उहाँहरूलाई अप्ठ्यारो रहेछ क्या यो विषयमा चाहिँ भनिदिनु भयो भने हामीलाई राम्रो हुन्थ्यो भन्नुभएको छ उहाँहरूले उहाँहरूको यो जिज्ञासासँगै सबैभन्दा पहिले चाहिँ यो बचत किन गर्नेबाट सुरु गर्दै उहाँहरूको जिज्ञासा मेटाउन बचतको महत्त्व के छ
बचत चाहिँ अब हजुरको चाहिँ कमाएको बेलामा बचत गर्दाखेरि फ्युचरमा भविष्यमा आउने भएपरि कुनै पनि चाहिँ आफूलाई आवश्यकता पर्दाखेरि चाहिँ चाहिने रकमलाई चाहिँ सञ्चित गरेर राख्ने चाहिँ बचत गर्ने हो र जति आफूले चाहिँ डे टु डेमा खर्च गरिसकेर रहेको पैसालाई चाहिँ बचत गरेर राख्दाखेरि चाहिँ भोलि भविष्य कसैलाई पनि थाहा हुँदैन के हुन्छ भन्ने र आफ्नो परिवार पाल्न आफ्नो बालबच्चाहरू पढाउन चाहिँ भोलि कुनै रोग व्याधिहरू केही लाग्यो भने उपचार गराउन र अरू अन्य कुनै पनि प्रकारका चाहिँ प्रकारका आफूलाई आइपर्ने कुराहरूका लागि चाहिँ हजुरको गर्जो टार्नलाई चाहिँ बचत गरेर राख्नुपर्छ र बचत गर्नु चाहिँ सबैभन्दा राम्रो चाहिँ हजुरको आजको दिनमा ब्याङ्कमा बचत पनि ब्याङ्कमा किनभने ब्याङ्कले चाहिँ त्यो बचतको सुरक्षा पनि दिन्छ त्यस कारणले गर्दाखेरि ब्याङ्कमा लगेर बचत गर्नु चाहिँ आजको यो युगमा यो 21 शताब्दीमा चाहिँ अत्यन्त अपरिहार्य
हो अब तपाईँले भने जस्तै धेरैले यो बारेमा बुझ्नु पनि भएको छ यसको महत्त्व पनि थाहा छ र बचत पनि गर्नु भएको छ र अब उहाँहरू श्रमिक महिला दिदीहरूकै कुराको चाहिँ बारेमा कुरा गर्दा उहाँहरूले हामी बचत गर्छौँ तर कहिलेकाहीँ धेरै खर्च गर्नुपर्ने हुन्छ खर्च र यो आम्दानीको बिचको सन्तुलन कसरी मिलाउने होला भन्ने उहाँको जिज्ञासालाई चाहिँ कसरी के भन्नुहुन्छ
यो चाहिँ अब आफ्नो व्यक्तिगत कुरा भयो किनभने अब जति आम्दानी छ त्योभन्दा बढी खर्च गरेर गर्ने गरियो भनेदेखि चाहिँ अब भोलि आफैलाई समस्याहरू आउँछन् विभिन्न ऋणहरू लाग्ने हुन्छ विभिन्न प्रकारका चाहिँ डेप्टमा ऋणमा डुब्ने खालको हुनसक्छ र आफ्नो बचत आफ्नो हैसियत अनुसार अब यो घाँटी हेरेर हार्नेले भन्छन् त्यो अनुसार चाहिँ खर्च गर्ने हुनु पर्यो र अब उद्यमी महिला दिदीबहिनीहरूको लागि चाहिँ म के भन्थ्यो भने यदि उहाँहरूले चाहिँ कुनै उद्यम गरिरहनु भएको छ अथवा उद्यम गर्ने सोचमा हुनुहुन्छ अथवा अहिले नै सानोतिनो केही चाहिँ कुनै पनि प्रकारको चाहिँ भनौँ कृषितिर अथवा अरू सिलाइ बुनाइ कटिङतिर अथवा अरू चाहिँ सानोतिनो कुनै पनि व्यापार व्यवसाय गरिरहनु भएको छ भने चाहिँ हामीलाई चाहिँ यो केन्द्रीय सेन्ट्रल ब्याङ्कले पनि चाहिँ यस्तोमा लगानी गर्नुहोस् भनेर निर्देशन पनि दिएको छ र त्यो खालको महिला दिदीबहिनीहरूको चाहिँ जीवन स्तर उठाउन चाहिँ यो वाणिज्य ब्याङ्कहरूले चाहिँ अहिले आफ्नो आफ्नो तरिकाले चाहिँ सबैलाई चाहिँ ऋण प्रवाहहरू पनि गरिरहेछन् र त्यो अनुसार पनि उहाँहरूले त्यो चाहिँ ब्याङ्कहरूबाट सुविधा उपलब्ध लिए गरेर अनि विभिन्न खालका व्यापार व्यवसायहरू गर्न सक्नुहुन्छ भन्ने चाहिँ मलाई लाग्छ
अब यसमै एउटा कुरो चाहिँ यदि कसैसँग चाहिँ 20,000 मानौ न 20-25,000 चाहिँ उहाँको बचत छ बैङ्कमा खातामा उहाँलाई चाहिँ 25,000 खर्च गरिहाल्नुपर्ने छ भने त्यस्तो अवस्थामा के गर्न सक्नुहुन्छ उहाँले
त्यो चाहिँ अब यस्तो हुन्छ बचतमा भएको पैसाभन्दा बढी पैसा चाहिँ त अब ब्याङ्कले दिने भन्ने हुँदैन ब्याङ्कले दिन पनि सक्दैन तर के चाहिँ गर्न सक्छ भने उहाँहरू चाहिँ कुनै व्यवसाय गर्नका लागि कुनै उद्यम गर्नका लागि कुनै पनि प्रकारको चाहिँ जीवनयापन चाहिँ गर्नका लागि अरू कुनै व्यवसाय व्यापारमा संलग्न हुनुहुन्छ भने उहाँहरूलाई उठाउनको लागि चाहिँ बिना बिना भितो बिना बिना कोलेट्रल बिना मोर्गेज चाहिँ लोन दिन सक्ने चाहिँ अवस्थाहरू चाहिँ अहिले नेपालको ब्याङ्किङ क्षेत्रमा छ। सानोतिनो सानोदेखि लिएर 50,000 1,00,000देखि लिएर 15,00,000सम्मका चाहिँ हो त्यस्तो खालको कर्जाहरू लिएर चाहिँ आफ्नो कर्जलाई तार्न सक्नुहुन्छ उहाँहरूले र त्यो चाहिँ व्यापारमा चाहिँ लगाएर अनि आफ्नो जीवन स्तरलाई उठाउन सक्नुहुन्छ।
हुन्छ सन्तोषजी, हामी यो विषयमा अलिक पछिल्ला कार्यक्रममा पनि कुरा गर्छौँ, यो वित्तीय साक्षरताको विषयमा बचतको महत्वको विषयमा पछि पनि कुरा गर्छौँ। अहिलेलाई चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो माछापुच्छ्री बैङ्कका सिइओ सन्तोष कोइराला।
तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। आज हामीले सडकमा काम गर्ने मजदुर दिदीहरूसँग कुरा गरेर उज्यालो फल्चा सञ्चालन गरिरहेका छौँ सुरुदेखि नै, र अन्त्यमा चाहिँ हामीले बचत कसरी गर्ने, थोरै तिनो कमाइ हुन्छ बचत कसरी गर्ने भन्ने विषयमा उहाँहरूको जिज्ञासा बैङ्कका एकजना चाहिँ यो विषयका जानकारसँग कुरा गऱ्यौँ। उहाँलाई धेरै धेरै धन्यवाद, कुरा गाँठकोमा उहाँसँग कुरा गऱ्यौँ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। यो सँगै उज्यालो फल्चाबाट आज बिदा हुने बेला भएको छ। उज्यालो फल्चा काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेसन उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेसनबाट एकसाथ प्रसारण हुन्छ, र सोमबार यसै गरी हामी कुनै ठाउँमा बसेर कार्यक्रम सञ्चालन गर्छौँ, अर्को हप्ता यसै गरी कुनै ठाउँमा बसेर उज्यालो फल्चा सञ्चालन गर्छौँ। आज चाहिँ सडक पेटीमा भेटिनुभएका मजदुर दिदीबहिनीहरूलाई धन्यवाद दिँदै उज्यालो फल्चाबाट म मिलन तिमी सिन्हा बिदा हुन्छु। नमस्कार दिदीहरूलाई, धन्यवाद।
धन्यवाद हजुरलाई पनि।